قوم نے حضرت نوح کے اس بات کے جواب میں دیکھی اب دھمکیاں دینی شروع کر دی. قالو کہنے لگے, کون؟ وہی معززین. لئن لم تنتخی, اور اگر آپ باز نہ آئے, یا نوحن او نو صاحب, اگر اے نو صاحب آپ باز نہ آئے, لتکونن من المرجومین, تو یاد رکھو کہ تمہیں ضرور سنسار کر دیا جائے گا. دھمکیاں, یہ کفر اور باطل کی دیرینہ عادت ہے. جب دلائل کے میدان میں حق کو نیچا نہیں دکھا پاتے تو طاقت کے بل بوتے پر اسے دبانا چاہتے ہیں, پھر دھمکیاں دیتے ہیں. ان کا خیال ہوتا ہے کہ یہ ڈر جائیں گے, یہ گھبرا جائیں گے, یہ پریشان ہو جائیں گے. تو فرمایا کہ ایسے حالات میں تم جو کہتے ہو کہہ لو, میں تو تمہاری بات نہیں مانوں گا. مجھے نہیں پتا کہ تم کیا کہتے ہو, کیسے معاملات کرتے ہو, ہم تو بس اپنا کام کریں گے اور کرتے ہی جائیں گے, اس لیے کہ تمہیں تو پھر ہم رجم کریں گے. اس سے بھی پتہ چلتا ہے نا کہ ان کی بے بسی. آپ سوچئے, حضرت نوح نے ان کو کوئی زبردستی تو نہیں مجبور کیا تھا کہ آؤ میری طرف, پیچھے ہو جاتے, الگ کر دیتے حضرت نوح کو, جو کر رہے ہیں کرنے دو. کیوں ان کو اتنی مرچیں لگ رہی تھیں؟ کیونکہ ان کو پتہ تھا, اور ہر دور کے لوگوں کو پتہ ہوتا ہے, کہ نبی کے ذریعے سچا دین جب آ جاتا ہے تو ہماری دال نہیں گلے گی. ہم نے جو جھوٹی دینداریوں کے لوگوں کے نظروں میں بت قائم کیے ہوتے ہیں نا, وہ گر جائیں گے. تو لہٰذا ان سب چیزوں کو ختم کر دیا جائے گا. قال ربی ان قومی کذبون, اب دیکھیں سنگساری کی بات ہوئی, تو نبی نے رب کو پکارا, کیونکہ رب سے ہی تو ان کے تعلق ہیں. ان کے پاس تو کوئی باڈی گارڈ نہیں تھے, کوئی پولیس نہیں تھی, کوئی ایسا تھا ہی نہیں کہ جس کی بات کر کے کہا جاتا کہ بھئی اب ہمیں وہ پکڑ لیں, ہماری مدد کریں. کہنے لگے کہ اللہ اب تو بتا, یہ میری قوم نے مجھے جھٹلا دیا, میری بات نہیں مانی, اب میں کیا کروں؟ کیا اپنی جان کا خطرہ تھا؟ نہیں, جس مقصد کے لیے بھیجے گئے, جو مشن تھا وہ پورا نہیں ہو رہا, اب میں کیا کروں؟ کیونکہ میں تیرا نبی ہوں, تیرا نمائندہ ہوں, میں اپنی جان کو خطرے میں نہیں رکھ سکتا. کیونکہ اگر میں مر گیا اور انہوں نے مجھے مار دیا تو میں جواب دہ ہو جاؤں گا, تو لہٰذا میں کیا کروں؟ فافتح بینی وبینہم فتحا, پس تو فیصلہ فرما دے میرے اور ان کے درمیان جو قطعی ہو. ونجنی, اور مجھے نجات دے ان سے بھی اور اس عذاب سے جو آنے والا. ومن معی من المؤمنین, اور ان کو بھی جو میرے ساتھ اہل ایمان ہے. یہ وہ وقت ہوتا ہے جو ہر نبی کی زندگی میں آتا ہے, جب قومیں بالکل سر توڑ حملے کرنے لگتی ہیں, جواب دینے لگتی ہیں, تو پھر اللہ کا نبی بھی دیتا ہے. یہ آخری جھٹکا ہوتا ہے اصل میں, جیسے کوئی کام کرنا چھوڑ دے جسم کا حصہ تو پھر بجلی کے شاکس لگاتے ہیں نا, تو نبیوں کا یہ دعا کرنا یا ایسی دھمکی دینا یہ آخری جھٹکا ہوتا ہے, کہ اب اس کو سن کے جو ماننا چاہے گا وہ پھر مان ہی لے گا, پھر وہ کشمکش جو چل رہی تھی اس کو ختم کیا جائے گا. اور آپ دیکھیے 950 سال, لکھ کے دیکھیں, چلیں 950 سال کے اندر سے 100 کے لفظ کو بھی گرا دیں نیچے, کتنے سال؟ 950 سال. میں نے اور آپ نے اتنی بھی کشمکش کی اس دین کے لیے, ہم نے اس دین کو پھیلانے, سیکھنے, سکھانے کے لیے کیا پچھلے 950 سال لگا دیے؟ ہم کیسے کہتے ہیں کہ ہمارے اندر اب ہمت نہیں ہے؟ آپ دیکھیے کہ آپ کوئی بھی کام کرتے ہیں نا, تو اس کام کے کرنے میں آپ کا شوق کب ختم ہو جاتا ہے؟ جب آپ نے صرف جذباتی ہو کے کام کیا. مثلا سویٹر بننے کا شوق آتا ہے, بس تھوڑا سا بنا چھوڑ دیا, شوق ختم, ختم. کھانا پکا رہے تھے پھر شوق ختم, وہیں چھوڑ کے چلے گئے. اور کسی کو پتہ لگے مہمان گھر میں آ رہے ہیں اور رات کو 50 لوگوں نے کھانا ہے, کہ اینڈ تک اس کا شوق کم ہو سکتا ہے؟ بلکہ وقت کم ہوگا تو وہ تو اور تیز بھاگے گا. کیا وقت کم ہے؟ کسی کے سردی سے جان نکل رہی ہو, وہ سویٹر کو چھوڑ دے گا کہ بھائی چھوڑ دو, بھائی اب تو شوق ہی نہیں ختم ہو, یہ شوق پورا ہو گیا. جو کام صرف شوق سمجھ کے کیے جاتے ہیں نا, وہ پورے ہو جاتے ہیں. لہٰذا آپ اور میں یہ جو کام کر رہے ہیں نا, یہ صرف شوق میں مت کریے گا. بعض دیکھا دیکھی دوسروں کے کہتے ہوئے بننا شروع کر دیتے, اب کیا ہوا, اب وہ پورا ہی نہیں ہو رہا. جیسے میں نے بھی ایک شروع کیا ہوا ہے, اب مجھے اپنے ساتھ والوں کے ساتھ بیٹھ کے بنتے ہوئے شرم آتی ہے, وہ پوچھتے ہیں یہ بھی پورا ہی نہیں ہوا, کیونکہ میں نے تو شوق میں شروع کیا ہوا ہے نا, مجھے ضرورت تو نہیں ہے نا. تو یہ قرآن, یہ دین شوق سے نہیں لینا, اس کو اپنی ضرورت بنا کے لیں. کل رب کے سامنے کھڑا ہونا ہے, جب تک وہ منظر سامنے نہیں آئے گا نا, جواب دہی کا, واپسی کا, تب تک آخری دن تک شوق کم نہیں ہوگا. لوگ کہتے ہیں برف جا ہی نہیں رہی, मैं कहती हूँ मेरा तो भी शौक ही नहीं पूरा हो रहा कि बर्फ जा रही है। मेरा अंदर से दिल धक धक कर रहा है कि ये आखिरी झटके आ रहे हैं जो बर्फ के हैं, ये तो खत्म हो जाने। यकीन करें मैं आपको सच कहूंगी, ये अब 19 के बाद जो 20वां पारा शुरू होना है ना, तो मेरा दिल अंदर से बैठ रहा है। हालांकि अल्लाह के हुक्म से ये पूरा होने से पहले कई और शुरू हो चुके होते हैं, लेकिन दिल झड़ता है कि हाय ये इतनी प्यारी क्लास, इतने अच्छे साथी, ये चेहरे फिर और रंग में आ जाएंगे, क्या होगा कैसे होगा। मेरा तो बिल्कुल शौक कम नहीं हुआ। आपको लगता है कभी सबक वक्त से पहले पूरा हो गया? आपके अल्लाह अपनी जिंदगी के आखिरी दिन तक तेरे दीन के साथ लगे रहेंगे। फअंजयना हुवा मम्मा खुफ फिलफुल किल मशहून, बस हमने निजात दी इन्हें और जो आपके हमराह इस कश्ती में थे जो खचा खच भरी हुई थी। और बाकियों का क्या हुआ? सुम अगरकना बादुल बाकीन, और फिर हमने गरक कर दिया इसके बाद पीछे रह जाने वालों को। कश्ती का तذکرہ है और मशहून का लफ्ज़ है। मशहून का लफ्ज़ शीन हा नून से है। शाहना कहते हैं भरी हुई चीज़ को। शहनतुल फुल कहते हैं वो कश्ती जो बहुत भरी हो। आज के दौर में जो ट्रक्स होते हैं सामान लेके जाने वाले, उनको शाहिन कहा जाता है। और मशहून जहाँ ममलू के वजन पर है, यानी ममलू के मानों में, मला का लफ्ज़ पीछे आपने पढ़ा था सरदारों के मानों में, और लफ्ज़ी मानी उसका कहता है भरे हुए, यानी जिनके रोब से लोगों का दिल भरा हो। तो यहाँ भरी हुई से मुराद क्या है कि उस कश्ती में वो जो चंद लोग थे जो उन पर ईमान लाए थे उनको रख दिया। और शखन कहते हैं कश्ती या जहाज़ को सवार और सामान से लाद कर भर देना। मुराद ये कि फुल हो गई थी, और फुल जो है ये सब जिन्स है, मुजक्कर मुअन्नस जमा वाहिद सब के लिए आती है। पीछे भी इसकी बात हो गई। अल्लाह ताला कहते हैं कि इन नफी ज़ालिकल आया, यकीनन इस वाक्य में भी इबरत है। किसके लिए? आँखों वालों के लिए। क्या वाक्य निशानी है कि कामयाबी तकवा और इताअत के साथ है। इबरत अबूर करना सबक है इसमें कि थोड़े लोग भी अल्लाह की मदद पा लेते हैं अगर वो इखलास पे हों और अल्लाह के हुक्मों पे हों। लेकिन वमा कान अक्सर हम मोमिनीन, अक्सर लोग फिर मोमिन नहीं होते, ईमान नहीं लाते। यानी इतने बड़े बड़े वाक़यात सुनकर भी लोग नहीं मानते। इसकी बहुत बड़ी दलील कि वही 80 लोग तकरीबन जो बचाए गए, उनकी नस्ल से फिर आगे दुनिया बात हुई। कुछ साल तक तो तूफ़ान नूह के चर्चे रहे, बहुत शोर खौफ रहा, लेकिन गुज़रते वक्त के साथ फिर उन लोगों में शिर्क आया। उन्होंने फिर वही हरकतें शुरू कर दी जो पिछलों ने की, तो उसी से एक नई कौम निकली जिसका नाम कौम आद है। कज़बत आदुनिल मुरसलीन, चुटलाया आद ने अपने रसूलों को। आद जो है इनके जद्दे अमजद का नाम था। कहते हैं कि एक शख्स का नाम था आद, फिर उसी से कबीले का नाम आद हुआ और उसी से यहाँ पे ये कौम बनी। लफ्ज़ आदि भी इसी से ही है, यानी पुराने को कहते हैं। और कज़बत यहाँ मुअन्नस के सीगे में आया है। आद को एक कबीला तसव्वुर किया गया। पीछे इनकी कहानियाँ हम सुन चुके। एरम बिन साम बिन नूह से थे। हज़रत नूह के कश्ती में इनके अपने 3 सुलबी बेटे भी शामिल थे, जिसमें से एक का नाम साम था। तो ये कौम आद साम की नस्ल से चली थी, और उन्होंने भी बाद में वही सरकशी की। इस क़ाल लहुम अखूहुम हूदुन, जब इनसे इनके भाई हूत ने कहा अला तत्तकून, क्या तुम नहीं डरते। अब यहाँ भी वही लफ्ज़ आ गए जो हज़रत नूह ने अपनी कौम के लिए बोले। यहाँ तकवा से क्या मुराद होगा? क्या मैसेज था हज़रत हूत का कि लोगो अभी तुम्हें तूफ़ान नूह की बातें याद नहीं है, भूल गए हो कैसे अल्लाह की पकड़ आई थी, और तुमने फिर भी उसके बावजूद वही तर्ज़ ज़िंदगी अपना लिया जो कि अल्लाह के अज़ाबों को बुलाने वाला है। इन नीलकुम रसूलुन अमीन, मैं तुम्हारे लिए रसूल हूँ बा अमानत, यानी मैंने कोई कमी नहीं की, मैंने अपना हक अदा किया। पिछली मेरी पूरी ज़िंदगी गवाह है, मेरा दामन हर किस्म की आलाइश से पाक है। मेरी अखलाकी बरतरी को तुम जानते हो, मेरी दयानतदारी को तुम जानते हो। अब एक ही दिन में भेस बदल के तो कोई नहीं बदल सकता, और जो बातें मैं तुम्हें कहता हूँ ये वाकई अल्लाह की तरफ से हैं, कोई अपने पास से नहीं कहता। इन्नी लकुम रसूलुन अमीन, अल्लाह की तरफ से हूँ, बामानत भी हूँ, लिहाजा फत्तकुल्लाह वतीउन, अल्लाह से डर जाओ और मेरी अतात करो। वही पैगाम हर दौर में एक ही मैसेज अम्बिया कराम का था अपनी कौमों को कि अल्लाह का डर और इताअत रसूल की। यही दो बातें आज उम्मत मुस्लिमा को ज़रूरत है अपनाने की। وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ، اور نہیں میں طلب کرتا تم سے اس خدمت پر کوئی صلہ، کیونکہ اِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ، میرا اجر تو اس پر ہے جو سارے جہانوں کا پالنے والا ہے۔ دیکھیے کہ کوئی شخص کسی سٹور میں کھڑا ہو، گروسری سٹور ہے یا بہت بڑا کوئی شاپنگ مارٹ ہے، وہاں کافی لوگ آتے ہیں نا شاپنگ کرنے، کبھی آپ نے ان کے امپلائیز کو دیکھا کہ آنے والوں سے کہیں کہ مجھے تھوڑے سے پیسے دے دیں، پے مجھے دے دیں، فیس دے دیں؟ نہیں دیتے۔ کون دیتا ہے ان کو؟ ان کا امپلائر جو ان کی کمپنی ہے، سٹور والے دیتے ہیں نا۔ اسی مثال کو لائیے اللہ کے دین کے کام پہ۔ جو لوگ اللہ کے دین کو سیکھنے سکھانے یا کسی اور سینس میں کام کرنے آتے ہیں نا، وہ کسٹمرز ہوتے ہیں۔ اور پیچھے رہ گئی بات اللہ کی ذات، جس کے لیے وہ کام کرتا ہے۔ اگر کوئی شخص آنے والوں کو جو دین سیکھنے آئے یا مسجد میں نماز پڑھنے آئے یا کوئی بھی دینی ریچول پورا کرنے آئے، اور آپ اس کے آگے چندہ باکس رکھ دیں اور کہیں جا نہیں سکتے جب تک آپ ہمیں دیں گے نہیں، تو یہ بالکل وہی مثال ہے کہ کسی سٹور میں جو کام کرنے والے ہیں وہ جانے ہی نہ دیں آپ کو جب تک کہ آپ ان کو نہ دینے لگیں۔ پھر آگے فرمایا، تبنون بکل ریعن آیتن تابسون، کیا تم تعمیر کرتے ہو ہر اونچے مقام پر ایک یادگار؟ بے فائدہ۔ مشکل لفظ ہیں تھوڑے سے اس آیت میں، آپ دیکھیے گا پہلے لفظ ہے تبنون، یہ کیا لفظ ہوگا؟ کہیں پہلے گزرا قرآن پاک میں؟ بنیاد کا لفظ ہے بنیان، بنیاد بنانا، وہی جو حضرت ابراہیم علیہ السلام کے قصے میں آیا کہ وہ جرف ابراہیم القواعد من البیت، تو بنا کا لفظ ہے یہ تبنون، با نون یا سے، اسی سے لفظ بنیان بھی ہوتا ہے، یا جس طرح بنیادوں کے لیے آتا ہے نا، سورۃ صف میں آپ پڑھیں گے کانہم بنیان مرصوص، تو بنیان لفظ اسی سے ہوتا ہے، بنانا۔ ہمارے ہاں بھی یہ لفظ بہت بولا جاتا ہے عمارتوں کے بنانے میں۔ پھر اس کے بعد دوسرا لفظ دیکھیے گا، ری این، ری را یا عین اس کا روٹ ہوتا ہے، دو پہاڑوں کے درمیانی راستے کو ری کہتے ہیں، اسی طرح بلند جگہ کو بھی ری کہتے ہیں، عربی میں ری نبات کہتے ہیں بڑھنے اور چڑھنے والی نباتات کو، یعنی پہاڑیوں پہ جو اگتی رہتی ہیں، یہ دونوں باتیں۔ اگلا لفظ مشکل ہے، تابسون، عین باسا، ابس سے، پیچھے کہیں پڑھا؟ بہت ریسنٹلی پڑھا آپ لوگوں نے، افحسبتم انما خلقناکم ابسا، کیا تم نے یہ سوچا کہ ہم نے تمہیں ابس پیدا کیا؟ تو ابس کہتے ہیں بیکار، نہ حقیقتاً کوئی فائدہ ہو اور نہ حکمن کوئی فائدہ ہو، یہ ہے قوم عاد کا جرم، بے مقصد بے کار قسم کی عمارتیں بناتے تھے، صرف تابسون بے کار یادگاریں قائم کرتے تھے۔ کیسی ہوتی تھی وہ؟ وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تُخْلَدُونَ، اور اپنی رہائش کے لیے بناتے ہو مضبوط محلات اس امید پر کہ شاید تم ہمیشہ رہو گے، یہ ان کا پہلا جرم تھا۔ پہلے اس پہ بات کر لیتے ہیں، دیکھیے کہ اسلام کیا چاہتا ہے کہ انسان کوئی بھی کام کرے نا، چھوٹے سے چھوٹا بڑے سے بڑا، اس کا کوئی مقصد ہو۔ رہنے کے لیے کوئی گھر بنا لے بڑا کیونکہ اس کی فیملی بڑی ہے، کوئی بری بات نہیں ہے، اچھا بنا لے کیونکہ اللہ نے دیا ہوا ہے، کوئی بڑی بات نہیں ہے، اپنے لیے جو بھی کریں گے ایک اچھی بات ہے۔ لیکن جب یادگاریں قائم ہونے لگتی ہیں، جب لوگوں کا پیسہ صرف یادگار کے طور پہ بنانے پہ لگے کہ لوگوں کی سڑکیں ٹوٹی ہوئی، لوگوں کے پاس ٹوائلٹس نہیں ہیں، گھر نہیں ہیں، لوگ جھگیوں میں رہیں، لوگ چھپروں میں رہیں، لیکن اس شہر کے چوک میں ایک یادگار قائم کر دیتے ہیں، یہ فلاں چوک بن گیا، آپ نے ایک یادگار پاکستان کے نام پہ ایک جگہ بنا دی، لوگ آئیں اور اس کو پوچھیں کہ جی یہ یادگار پاکستان ہے۔ یادگار تو اس چیز کی ہوتی ہے جو رہتی نہیں، کہیں آپ مینار پاکستان بنا دیں اور اسی کو آپ لے لیجئے، تو پیرامڈس کو لے لیں، کیا ملا فرعونیوں کو پیرامڈس بنا کر؟ آج بھی جا کے مصر میں دیکھیں تو کتنی غربت ہے، سڑک پہ لوگ زمین پہ یقین کریں کہ روٹیاں رکھ کے بیٹھ کے کھاتے دیکھے ہیں میں نے خود۔ ہمارے ہاں تو چلیں کچھ رواج ہے نا کہ چنگیر میں رکھ کے کوئی لوگ سڑکوں کے کنارے روٹیاں رکھتے ہیں، میں نے خود اپنی آنکھوں سے دیکھا ہے، صفائی بہت ہے نیچے صاف، تو ہر وقت جدھر آپ دیکھیں لوگ تنوروں میں سے روٹیاں نکال نکال کے لاتے ہیں، کھلے چھجوں میں روٹی ہوتی ہیں، اور ایک جگہ میں نے دیکھا کہ باہر روڈ کے اوپر جو فٹ پاتھ تھا اس پہ نیچے روٹیاں رکھی ہوئی تھیں، اور ایک آدمی اس کے اوپر چیز رکھ رکھ کے دے رہا تھا اور لوگ لے لے کے کھا رہے تھے، یہ انتہا سے زیادہ غربت ہے۔ اور آپ جا کے دیکھیں تو اسٹیچوز، اسلام بالکل نہیں پسند کرتا اس کلچر کو، اسی سے شرک پھیلا۔ آج بھی آپ دیکھیں گے کہ کچھ ملکوں میں سب سے زیادہ میوزیمز ہوتے ہیں، مصر میں بھی بہت ہے، نام چونکہ آ گیا زبان پہ، तो इसलिए बता रही हूँ कि बुराई की नीयत नहीं है, लेकिन अल्लाह की चुनी हुई कौमें जब इस किस्म की यादगारों में लग जाती हैं ना, किसका बुर्ज किससे ऊंचा, किसकी बिल्डिंग किससे ऊंची, दुनिया की सबसे ऊंची बिल्डिंग, दुनिया की सबसे चौड़ी बिल्डिंग ये है, इसको नीचे से देखो, इसको ऊपर से देखो, ये बादलों में दिखती है, ये जहाज से दिखती है, अल्लाह ताला कहते हैं मुझे ये चीज़ बिल्कुल पसंद नहीं है। ता बस उन कोई मकसद है तो ठीक है, कोई इस्तेमाल है उसका ठीक है, जगह की कमी है आप 100 फुट ऊपर ले जाएं कोई बुरी बात नहीं है, लेकिन एक मीनार में क्या होगा? क्या आज के दौर का ये कल्चर दिखता है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़यामत की निशानियों में से ये निशानी है कि अरब लोग जो हैं ये ऊंची बिल्डिंगें कायम करेंगे, नंगे पाँव फिरने वाले, बकरियों को चराने वाले जो होंगे वो बड़ी बड़ी बिल्डिंगों के मालिक हो जाएंगे। अब इससे ये ना क्यास कीजिएगा कि काबा के इर्द गिर्द इतनी है या दूसरे अरब मुल्कों में, वो उनकी ज़रूरत है, उनको वहाँ मिलती हैं, वहाँ लोग रहते हैं, कोई ऐसा तो नहीं है ना कि वो सिर्फ इसलिए बनी हुई है कि दिखाएं, लेकिन बिल्कुल सरासर सिर्फ निशानी के तौर पे कोई चीज़ बनाना पसंदीदा नहीं। चलिए इसको ले आते हैं अपने घरों पे, हम जब कोई घर बनवाते हैं कितना पैसा उसमें अबस लगता है और कितना इस्तेमाल के लिए लगता है। एक कॉपी पेन ले लें किसी का, अगर नया बंगला या विला बन रहा है, और ख़ास तौर पर अपने मुल्कों में, बाहर के मुल्कों में तो सादे घर बनते हैं यकीन करें, यहाँ तो बाथरूम ज़रूरत के होते हैं, साफ़ सुथरे होना और बात है, बड़ा होना भी और बात है, लेकिन उस पर ये जो टाइलें लगती हैं, एक एक टाइल कितने कितने सौ की है, एक एक टॉयलेट और एक एक टूटी जो लोगों को इस्तेमाल तक नहीं करनी आती, किस मकसद से है? अल्लाह ये नहीं चाहता कि तुम्हारा माल ताबसून लगे, तुम हज़ारों का क्या लाखों का मिलियन का घर बना लो लेकिन ताबसून उसमें कोई चीज़ ना हो। ये थी एक पहली वजह जिससे कौम आद को अल्लाह ताला ने हलाक किया। दूसरी वजह, वह इज़ा बतश तुम जब्बारीन, और जब तुम किसी पर गिरफ्त करते हो तो बड़े जालिम और बेदर्द बनकर करते हो, यानी तुम्हारी पकड़ बड़ी सख्त होती है लोगों के साथ तुम जब मामला करते हो। इसमें लफ्ज़ एक तो है बतश, बात तो शीन इसका रूट होता है, इन्ना बतश रब्बी कल शदीद, सूरत फजर में आता है गालिबन, जय मुतफ़िफ़ीन में हम पढ़ेंगे, पकड़ के मानों में आता है अख्ज़ु बिलअन्फ, बड़ी बेरहमी से गिरफ्त करना, और जब्बार कहते हैं उस मुतकब्बिर को जिसके दिल में किसी के लिए रहम का जज्बा ना हो। ये कौन से लोग थे, कैसे थे कि एक तरफ तो दरिया दिल इतने थे कि बेमसरफ पैसा इस्तेमाल करते थे, यादगारें, हवेलियां, मोहल्लात, मकानात बनाते थे। साने का लफ्ज़ जो है ना, ये असल में मसना की जमा है, यानी महल जिसको आप कह सकते हैं कैसल्स, मोहल्लात, किले, इसम ज़र्फ़ मकान है ये लफ्ज़, और तखलदून का लफ्ज़ खुल्द से है, हमेशगी के लिए, यानी एक तो जुर्म उनका ये था कि एक तरफ तो इतने बड़े बड़े घर बनाते हो कि तुम्हें ऐसे लगता है कि तुमसे ज़्यादा बड़ा कोई साखुकार ही नहीं है, और नीयत क्या है कि लअल्लकुम तखलदून, तुम हमेशा रहोगे उसमें। आज हैं ऐसे घर के लगता है कि हमेशगी के घर हैं। हज़रत उमर रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि अल्लाह के नबी ने फरमाया, कुन फिद दुनिया का नक गरीब न आबिर सबील, इस दुनिया में ऐसे रहोगे जैसे तुम गरीब हो, अजनबी हो, या फिर राह चलते मुसाफिर हो, यानी ट्रांजिट पैसेंजर हो। आपने फरमाया कि तुम्हारी ज़िंदगी में सुबह आ जाए तो शाम का इंतज़ार ना करो, शाम आ जाए तो सुबह का इंतज़ार ना करो। और जब मदीना के बिल्कुल आगाज़ के दिन थे ना, मदीना अभी एक पहली मुस्लिम रियासत बन रही थी, इस्लाम का पौधा लग रहा था, अल्लाह के नबी एक सहाबी के घर के पास से गुजरे तो देखा कमरे के ऊपर दूसरा कमरा बना लिया, हमारी ज़ुबान में जिसको चुबारा कहेंगे, तो आपने वहाँ खड़े होकर ऐसे ही कहा ये इसने ये क्यों बना लिया, और कह के चले गए। बाद में जब वो सहाबी घर आए तो लोगों ने बताया कि भाई अल्लाह के नबी यहाँ से आए थे और नापसंदीदा नज़रों से देख गए, कहा अच्छा, कुताल लिया और उस कमरे को गिरा दिया। क्यों भला? इसलिए कि इस वक्त इस्लाम को एक एक पैनी की ज़रूरत है और तुम इतनी तईशात में हो। लेकिन बाद में सहाबा के बड़े घर भी हुए। तो असल बात क्या है कि वक्त और ज़रूरत को देखा जाएगा कि किस तरह किस किस्म की चीज़ें होंगी। ये जो मसानिया है ये रिहाइश के मकानात को भी कहते हैं और खुसूनन मुशय्यिदा मजबूत किलों को भी कहते हैं। पुरतकल्लुफ घर बनाने और हत्ता के पुरतकल्लुफ मस्जिदें बनानी भी पसंदीदा नहीं है, अल्लाह के नबी ने इससे मना कर दिया। चलिए अब ये सारी चीज़ें तो एक तरफ करें, आज आप ले लें मस्जिदों के मिंबरों के बारे में आपका क्या ख्याल है? ये जो मिंबरों पे पैसा लगता है और उस पे जो पत्थर लगते हैं वो क्या है? बास जगहों की तो सिर्फ पहचान ही बन जाती है कि फलां जगह के मिंबर बहुत बड़े हैं, कतन इस्लाम में इसकी कोई भी चीज़ नहीं है। ये भी पैसा खत्म ضائع کرنے والی چیزیں ہوتی ہیں، اللہ سے دعا ہے کہ وہ دین کی روح پیدا کرنے والا بنا دے. جتنے میں وہ ممبر بنتا ہے نیچے ایک ہال بنا ہو جس میں کئی لوگوں کا گزارا ہو سکتا ہے. تو بہرحال یہ ایک ایسی بڑی وجہ تھی جس پہ قوموں کو عذاب آیا. ایک طرف جب پیسہ اتنا لگتا ہے تو دوسری طرف پھر دل اتنا گھٹنے لگتا ہے، اتنا مزاج گرم ہو لیتا ہے کہ بات بات پہ لوگوں کو مارنے لگتے ہیں، پکڑنے لگتے ہیں، نمود و نمائش کے نام پہ ہزاروں خرچ کر دیں اور کسی درد مند کا خیال نہیں. آج بھی ذرا آپ پڑھے، ذرا تھوڑے سے ایسے نو دولتی قسم کے لوگوں کو دیکھ لیں، شادیوں پہ اتنا خرچ کریں گے اور ملازموں کی ایک ایک پینی پہ ان کی حساب لیں گے. پلیٹ ٹوٹ گئی تو اس کے پیسوں میں سے کاٹنا ہے، چھٹی کر دی تو پیسوں کاٹنا ہے، اور دوسری طرف اتنے ساہوکار ہیں کہ کئی کئی دن شادیوں کی دعوتیں آتی ہیں. یہ بالکل اس وقت ہمارے مسلمانوں کے کلچر پہ تنقید ہے. اور یقین کریں ڈر لگنا چاہیے، ہر لمحے اللہ کی طرف سے خوف بندہ رکھے، کیونکہ کسی وقت پکڑ آتی ہے. اس قوم پہ بڑا سخت عذاب آیا تھا. حضرت ہود نے فرمایا فتقوا اللہ واتیونی، اللہ سے ڈرتے رہو، میری اطاعت کرو، مت ایسے کام کرو کہ جو اللہ کے عذابوں کو بلائے، تمہاری اینٹ سے اینٹ بچ جائے. واتقوا الذی امدتکم بما تعلمون، اور ڈرو اس ذات سے جس نے تمہاری مدد کی ان چیزوں سے جن کو تم جانتے ہو. سبحان اللہ. پھر دیکھیے تکرار ہے، آپ کو لگ رہا ہے ان آیتوں میں کہ بار بار ایک ہی بات کو کہا جا رہا ہے کہ دیکھو تم سوچو، تم نے اپنے معیار زندگی کو اتنا بلند کرنا شروع کر دیا کہ تمہاری ضرورتیں ہی نہیں پوری ہو رہی. پیسہ کبھی کم نہیں ہوتا، ضرورت بڑی ہو جاتی ہے. اور جس بندے کا پیسہ اپنی ضرورت پہ لگے گا نا، وہ دوسروں کے ساتھ بتش تم والی کیفیت میں ہوگا. وہ بیوی پہ بھی ظلم کرے گا، سختی کرے گا، وہ ملازموں پہ اور فیکٹری کے جو کام کرنے رہے ان کے ساتھ بھی ایسے معاملے کرے گا. حضرت نوح نے سمجھایا کہ دیکھو ایسا نہ کرو، اللہ نے تمہیں انعام دیے، مویشی دیے، وبنین بیٹے دیے، امدکم بھی انعام وبنین، اس نے مدد فرمائی تمہاری مویشیوں اور بیٹوں سے، وجنات وعیون، اور باغوں اور چشموں سے. ہمیں بھی ملی ہوئی ہیں یہ چیزیں، کثرت سے ملی ہوئی ہیں. قوم احقاف تھی یہ، اور کہتے ہیں کہ ان کے پاس یعنی اتنی سرسبزی تھی کہ بالکل ہر وقت سرسبز و شاداب رہتا تھا. خضر موت کا علاقہ تھا اور پانی کی کثرت تھی، لیکن جب ان کے اوپر عذاب آیا تو بالکل بنجر بن کے وہ شہر رہ گئے. بستیاں بارونق تھی، پھل جو تھے سب ختم ہو گئے. کائنی اخاف علیکم عذاب یوم نظیم، میں ڈرتا ہوں تم پر بڑے دن کا عذاب نہ آ جائے. قوم کی ڈھٹائی دیکھیے، قالو، کہنے لگے سوان علینا، ہم پہ برابر ہے. کیا او است ام لم تکم من الواعظین، آپ نصیحت کرنے والوں میں ہوں یا نہ کریں، ہم کون سا سن رہے ہیں. یہ کون کہتا ہے؟ انتہائی سرکش انسان جو کان بند کر لے کہ کہتے ہو تو کہیں، بولتے رہیں اور بولیں اور سنیں. بس بچے بھی ماں باپ کے ساتھ یہ رویہ اختیار کرتے ہیں، اور بولیں اور ڈانٹیں اور ماریں مجھے. بالکل اس سے لگ رہا ہے کہ اب ان کے اندر ذرا سی بھی رمک نہیں رہ گئی تھی کہ جو نصیحت کو قبول کر سکے. دیکھیں انسان نصیحت سنے گلٹ آتا ہے، ایک وقت آتا ہے بدلتا ہے، اور جو نصیحت سننے سے انکار کر دے تو کتنا سخت جملہ ہے. سوان علینا، بولیں، بولتے رہو، کہتے رہو، ہمیں کوئی پرواہ نہیں کہ آپ واز فرمائیں کہ نہ فرمائیں. اللہ تعالیٰ کہتے ہیں ان ہذا الا خلق الاولین، نہیں ہے یہ یعنی محلات بنانے کا شوق، جبار بن کے جینے کا شوق، مگر پہلوں کی عادت. ان کا جواب تھا حضرت ہود کو کہ دیکھو جی، یہ ہم آج کی بات نہیں کر رہے، یہ ہمارے باپ دادا کے وقت سے چلتا آ رہا ہے کہ ہم بڑے بڑے محل بناتے ہیں. اولین، یا پھر پچھلوں کی محبت آ رہی ہے نا، بڑوں کے نام پہ غلط کام کر کے خوشیاں منا رہے تھے کہ ہم یہ کام کریں گے، ایسی چیزوں کو کریں گے جس سے نتیجہ کیا نکلے گا کہ ہم اپنے باپ دادا کی روایات سے اپنے آپ کو دور کر دیں گے، ہم یہ کام کرنے والے نہیں ہیں. آپ دیکھیے یہاں جو لفظ آیا ہے اس کو تھوڑا سا سمجھ لیں، خلق کا لفظ آیا، اسی سے لفظ اخلاق بھی ہے. یہ کہتے ہیں نا میرا اخلاق، اب آپ سے کوئی پوچھے اخلاق کس کو کہتے ہیں تو ہمارے ذہنوں میں بالکل ایک کریکٹر اور اخلاق اور ایسی چیزوں کو آتے ہیں، حالانکہ اس لفظ کی جو اصل روٹ میں آپ جائیں گے نا تو پرانا ہونا ہے، خرابی، پرانی پسیدہ چیز. تو پھر خلق اور اخلاق، اور یہ کیا ہوا؟ اخلاق وہ ہوتا ہے جو بندے کی عادت بن جائے. ایک ہوتا ہے بازاری اخلاق، مارکیٹنگ، ہائے راہ جاتوں کو پکڑ کے پرفیوم بیچنا، یہ اخلاق نہیں ہے. اخلاق وہ ہے جو آپ کی عادت بن جائے. آپ کو سوچنا نہ پڑے کہ اس وقت مہمان آئے ہوئے ہیں کہ نہیں، अब बच्चों को प्यार से बुलाना है या डांट के बुलाना है। इखलाक बंदे का ओढ़ना बिछोना बन चुका होता है, बिल्कुल पुराना। आप इसके कई मानी ले सकते हैं। नंबर एक, वो कहते हैं कि जी ये तो हमारी पुरानी आदत है, ये तो हमारे बाप दादा के वक्त से होता आ रहा है, तुम जो कुछ कह रहे हो कहते रहो। बास कहते हैं कि इसमें ये भी मफहूम निकलता है कि ये जो धमकियां तुम हमें दे रहे हो, हमारे बाप दादा को भी लोग देते आए, कोई अजाब नहीं आया। वमा नहनु बिमुअज़्ज़बीन, हम तो अजाब किए गए हमें नहीं हुए, कोई अजाब नहीं आया। ऐसे ही डराते रहते हैं, ये है और वो है, लिहाजा हम पे भी कोई आफत नहीं टूटेगी अगर हमने आपकी बात ना मानी। इस तरह बास कहते हैं कि खुल्क जो है ना, या इख्तलाक के मानों में भी आया है, ते लग गई उसी लफ्ज़ के अंदर, घड़ी हुई बातें। यानी ये सिर्फ ऐसे एग्जैजरेट करते रहते हैं, कुछ भी नहीं होता। जैसे कोई माँ अपनी बच्ची को कहे ना कि देखो तुम ये काम करोगी तो इसका बहुत गलत नतीजा निकलेगा, तो बार बार जब माँ ये कहना तो बेटी कहती है आज तक तो कुछ नहीं हुआ, पता नहीं आप क्यों डराती हैं, आपको क्यों मेरे पर ट्रस्ट नहीं है, आपको पता नहीं क्या। या कोई बेटा ही बाप के आगे खड़ा हो जाए कि क्यों मुझे मना करते हैं कि रात देर तक बाहर ना रहो, कुछ नहीं हुआ आज तक तो, मुझे कोई नहीं किडनैप करके ले गया। ये मफहूम है, यानी कि आप हमें इतना ना समझाया करें। और बाकी रह गई बात कि हम नहीं बात मानेंगे, वमा नहनु बिमुअज़्ज़बीन, हमें कोई अजाब वगैरह नहीं आना। समझ आ रहा है ये जुमला? बिल्कुल ढिटाई का अंदाज है, ढीठ बंदा। हुआ क्या? फकज़्ज़बूहू, बस उन्होंने झुटला दिया। वैसे तो शायद अजाब ना आता, लेकिन नबी को झुटलाया। बड़े को झुटलाना बहुत बड़े अजाब को बुलाने की दावत होती है। हुआ क्या? फाहलकनाहुम, फिर हमने उनको हलाक कर दिया। और इन नफी ज़ालिक लाया, बेशक इसमें निशानी है। लेकिन वमा कान अक्सरहुम मोमिनीन, अक्सर लोग ईमान नहीं लाते। क्या इबरत है भाई इस कौम में, आद में और हजरत हूद की कौम में? क्योंकि हर नबी के किस्से के बाद आ रहा है ना कि निशानी है। यहाँ निशानी इबरत के मानों में आ रही है कि सोचो ऐसे काम करने वाले लोग कैसे बचेंगे। आज भी अगर आप देखें तो दुनिया के अंदर इस किस्म की चीज़ें हो रही हैं। ये जो यहाँ बुनियादी जो मैसेज हमें मिला है ना हजरत खुद की कौम के सबक में, वो क्या है कि बेमकसद काम नहीं करने, बेकार नहीं करने। आज ज़रा हम इसका एक प्रेजेंट तरीका देखते हैं कि बास मुल्कों ने सिर्फ रिसर्च के नाम पे या प्रोटेक्शन के नाम पे ऐसे हथियार बनाने शुरू कर दिए जिससे रेडिएशंस हैं, जिससे लहरें निकलती हैं, बाज़ दफ़ा रेस निकलती हैं, कि जिससे इस दुनिया के अंदर कितनी ख़राबी हो रही है। पिछले साल ही आपने एक एक्सपोजर देखा था ना कि जो एक लावा सा फटा था, तो बाद में पता चला कि ये ताबकारी का नतीजा है। बाज़ ऐसे वेपन्स बनते हैं जिसकी वजह से जो फिज़ा के अंदर जो अल्लाह ताला की तरफ से कुदरती चीज़ें एक ख़ास रेशो से बनाई हुई हैं, उसका ख़राबी होती है। फिर बाज़ जगह आया था एक दफ़ा के समंदरों के पानी में कुछ ऐसी चीज़ें डाल दी गई जिससे मछलियाँ मर गईं। तो बेकार ना वो हथियार आपके इस्तेमाल होते हैं ना कुछ। सिर्फ इस तरह की रिसर्चेस करते जाना कि हम बहुत कुछ कर सकते हैं, ये चीज़ दुरुस्त नहीं होती। ज़िंदगी के अंदर कोई भी काम इंसान करे तो मकसद के साथ करे, बेकार ना करे। ये बहुत बड़ा सबक था इसमें। वइन्ना रब्बक लहुवल अज़ीज़ुर रहीम, और आपका रब सब पर गालिब और हमेशा रहम करने वाला है। तो ये अल्लाह का रहम था। यहाँ आप देखिए कि एक और सबक भी निकलता है ना कि कल के चुने हुए लोग आज के हलाक शुदा लोग बन गए। उन्हीं की नस्लों में से आए ना ये कौम। कौम आज तो बिल्कुल हज़रत नूह के दौर के साथ वाली जुड़ी हुई कौम थी ना। क्या पता चला कि आज जो लोग चुने हुए हैं दीन के लिए, अगर उन्होंने अपनी नस्लों को और अपने साथ वालों को लेकर साथ ना गए, तो अल्लाह ना करे कि उन्हीं चुने हुए लोगों की नस्लों में से कुछ लोग अल्लाह के अजाबों का शिकार हो जाएं। अल्लाह ताला हम सबको अपनी पकड़ से महफूज रखे। यहाँ पे सबक पूरा हुआ। सुबहाना रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।
كذبت قوم نوح المرسلين إذ قال لهم أخوهم نوح ألا تتقون إني لكم رسول أمين فاتقوا الله وأطيعون وما أسألكم عليه من أجر إن أجري إلا على رب العالمين فاتقوا الله قالوا أنؤمن لك واتبعك الأرذلون قال وما علمي بما كانوا يعملون إن حسابهم إلا على ربي لو تشعرون افتح بيني وبينهم فتحا ونجني ومن معي من المؤمنين. فأنجيناه ومن معه في الفلك المشحون. ثم أغرقنا بعد الباقين. إن في ذلك لآية وما كان أكثرهم مؤمنين. وإن ربك لهو العزيز الرحيم. كذبت عاد المرسلين إذ قال لهم أخوهم هود ألا تتقون. إني لكم رسول أمين. فاتقوا الله وأطيعون. وما أسألكم عليه من أجر إن أجري إلا على رب العالمين. أتبنون بكل ريع آية تعبثون وتتخذون مصانع لعلكم تخلدون. وإذا بطشتم جبارين. فاتقوا الله وأطيعون. واتقوا الذي أمدكم بما تعلمون. أمدكم بأنعام وبنين وجنات وعيون. إني أخاف عليكم عذاب يوم عظيم. قالوا سواء علينا أوعظت أم لم تكن من الواعظين. إن هذا إلا خلق الأولين. وما نحن بمعذبين. فكذبوه فأهلكناهم. إن في ذلك لآية وما كان أكثرهم مؤمنين. وإن ربك لهو العزيز الرحيم.